الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم كتاب أنزلناه إليك مبارك ليدبروا آياته وليتذكر أولو الألباب وقال تبارك وتعالى وشددنا ملكه وآتيناه الحكمة وفصل الخطاب صدق الله مولانا العظيم. بزرگان محترم اور عزیز دوستو، بعض باتیں سلام کے قبل سے آپ لوگوں کے سامنے ذکر کی گئی تھی. سلام یہ سلامتی سے ہے. سورہ قدر میں بھی اس کا ذکر آیا، انا انزلناہ فی لیلۃ القدر، اور اخیر میں حق تعالی جل شانہ فرماتے ہیں سلام ہی حتی مطلع الفجر، یہ رات سلامتی والی ہے یہاں تک کہ فجر طلوع ہو. اس میں آپ اپنے لیے سلامتی مانگیں، جان کی سلامتی، مال کی سلامتی، عزت کی سلامتی، ہر طرح کی سلامتی اس کو شامل ہے. آج کی جو آیتیں پڑھی گئیں یہ سورہ سواد کی آیتیں ہیں. سورہ سواد کے اندر بہت سارے انبیاء علیہم الصلاۃ والتسلیم کے قصص کو اور ان کی سٹوریز کو بیان کیا گیا، اور حق تعالی جل شانہ اسی سورت کے اندر ایک آیت لاتے ہیں کتاب انزلناہ الیک مبارکن. یہ کتاب اے اللہ کے پیارے حبیب صلی اللہ علیہ وسلم، یعنی قرآن اتاری ہے ہم نے آپ کی طرف، یہ بہت برکت والی کتاب ہے، بہت بابرکت کتاب ہے. لیکن اتری کس لیے ہے؟ صرف یہ کہ آپ اس کی تعظیم کر کے چھوڑ دو؟ نہیں. اس کو چوم کر رکھ دو؟ نہیں. اس کو کسی بڑے اوپر کی الماری میں رکھ دو؟ نہیں. اس لیے نہیں آئے، لیدبرو آیاتی ہی، تم اس قرآن کریم کی آیتوں کے اندر تدبر کرو، تفکر کرو، غور کرو کہ قرآن کا ہم سے مطالبہ کیا ہے. ہمارے یہاں ایک مولانا تھے، مولانا احمد اللہ صاحب رحمت اللہ علیہ، بڑے اچھے مقرر تھے. وہ فرمایا کرتے تھے، مثال اس کی کہ بھئی کسی جگہ سے ٹیلی گرام آیا اور اس آدمی نے اس کو چومنا شروع کیا کہ بھئی میرے لیے ٹیلی گرام آیا، لیکن اس ٹیلی گرام کے اندر میسج کیا ہے اس کو پڑھا نہیں کہ آخر اس کا مطلب کیا ہے، اس کے اندر لکھا کیا ہے، تب جا کر کوئی فائدہ ہوگا. کہ بھئی کسی کی شادی ہے، اور وہ کہا کرتے تھے کہ کسی کی شادی ہے یا کوئی بڈھی مری ہے، یہ ان کا ایک انداز تھا کہنے کا. کہا جب تک پڑھو گے نہیں اس کا مفہوم تمہیں پتہ نہیں چلے گا. کہا اسی طرح ہم قرآن کریم کو پڑھتے ہیں، تلاوت کرتے ہیں، لیکن اس کو سمجھنے کی کوشش نہیں کرتے. بعض لوگ ہیں صرف اس کو چوم کر رکھ دیتے ہیں، بس یہ انہوں نے اس کا اکرام کر لیا. نہیں، اس قرآن کریم کے اندر اللہ جل شانہ ہمیں سبق کیا دینا چاہتے ہیں. اللہ جل شانہ نے اگلی قوموں کے جو قصے بیان کیے ہیں उससे हमें लेसन क्या मिलता है या हमें लेसन क्या लेना चाहिए। इसीलिए हक ताला फरमाते हैं किताबुन अनजलनाहु इलैका मुबारकुन, ए अल्लाह के प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम, हमने आपकी तरफ जो किताब उतारी है वो बहुत बाबरकत है, लेकिन उतरी क्यों है? लियदब्बरु आयातिही, उसकी आयतों में तुम गौर करो, उसकी आयतों में तुम गौर व फिक्र करो। वलियतज़क्कर उलुल अलबाब, और जो ज़ी अक्ल हैं, जो अकल वाले लोग हैं, वो इस कुरान करीम की नसीहत से असर लें, इस कुरान करीम की इन आयतों से सबक लें कि कुरान का हमसे क्या मुतालबा है। इस सूरत के अंदर आप गौर करोगे, अच्छा सवाल यह पैदा होता है कि आया इन अगले अंबिया की किस्सों को जो जिक्र किया जाता है उसका मंशा क्या होता है। कुरान करीम में किसी और जगह इसको फरमाया वकुल्लन नकुस्सु अलैका मिन अंबाइर रुसुल मा नुसब्बितु बिही फुआदक وجاءك في هذه الحق وموعظة وذكرى للمؤمنين। ऐ अल्लाह के प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम, हम जो आप पर अगले अंबिया के किस्से उतारते हैं, अगले अंबिया के किस्से को बयान करते हैं, कस्सा या कुस्सों के माना है बयान करना, अंबाइर रसूल अगले नबियों के किस्से, अगले नबियों की खबर, ये इसलिए बयान करते हैं मा नुसब्बितु बिही फुआदक, ताकि इन किस्सों की हकीकत आपके दिल पर साबित हो जाए, आपके दिल में जम जाए। वजाअका फी हाज़िहिल हक, आपको भी इस बात का यकीन हो जाए कि ये हक किस्से हैं और ये मौइज़त है, ये नसीहत है, और ज़िक्रा के माना भी नसीहत है मौइज़त के, उन लोगों के लिए जो ईमान लाने वाले हैं, जो मोमिन हैं। इसी सूरत को जब आगे बढ़ाते हैं तो हक ताला जल्ल शान हो इस सूरत के अंदर पहले रुकू के बाद जिस आयत को लाते हैं उसमें फरमाते हैं हमारे इन अंबिया अलैहिस्सलातु वत्तस्लीम में हजरत दाऊद अलैहिस्सलातु वत्तस्लीम एक बड़े नबी गुजरे हैं, अल्लाह जल्ल शानहू ने उनको एक हुनर अता फरमाया था। वह अलन्ना लहुल हदीद, हमें अगर लोहे को अगर टेढ़ा करना है, उसे शेप देना है, तो हमारे लिए जरूरी है कि उस लोहे को आप आग पर पकाएं, आग पर रखें, ताकि वो नरम हो, और नरम होने के बाद आप लोहे के आजार से उसको शेप देंगे। जो हद्दाद हैं, जो लोग लोहार हैं, वो इसी तरह करते हैं, लेकिन अल्लाह जल्ले शानहू ने हजरत दाऊद अलैहिस्सलातु वत्तस्लीम को दो मौजिजे खास तौर पर अता किए थे। एक मौजिजा ये था कि आप किसी भी लोहे की शील्ड को लेकर ऐसे मोड़ते थे तो बिल्कुल वो मुड़ जाता था, उससे लोहे का जो भी आला बनाना चाहें आप बना सकते थे। वह अलन्ना लहुल हदीद, अल्लाह जल्ल शानहू ने हजरत दाऊद अलैहिस्सलातु वत्तस्लीम को के लिए लोहे को नर्म कर दिया, जैसे वो रबर होता उनके लिए, फौरन मोड़ देते, उससे आजार बनाते, उससे जरा बनाते। और दूसरी अल्लाह जल्ल शानहू ने उनको जो मौजिजा दिया था, हजरत दाऊद अलैहिस्सलाम वो नबी हैं जिन पर हक ताला जल्ल शानहू ने जबूर नाजिल फरमाई। जब वो उस जबूर की तिलावत करते थे तो अल्लाह जल्ल शानहू ने उनको एक बेहतरीन आवाज दिया था, वो ऐसी तरह उस जबूर को पढ़ते थे कि परिंदे भी आपकी तिलावत को सुनने के लिए चुप हो जाते थे, बैठ जाते थे। इसीलिए अगर किसी आदमी को बेहतरीन आवाज मिली है किरात के अंदर, तो हम लोग कहते हैं भाई इसको लहन दाऊदी से कोई हिस्सा मिला है। हजरत दाऊद अलैहिस्सलाम व तस्लीम की आवाज बड़ी मीठी थी, वत्तैर महशूरा कुल्लुल लहू अवाब, परिंदे झुंड दर झुंड एक जमात की सूरत में आकर हजरत दाऊद अलैहिस्सलाम के इर्द गिर्द बैठ जाते थे और दाऊद अलैहिस्सलाम की तिलावत को सुनते थे, बेहतरीन आवाज दिया था। और उसके साथ फिर अल्लाह जल्ले शानहु ने एक और खसूसियत हजरत दाऊद अलैहिस्सलाम को दी थी, वो अदल करने की, इंसाफ करने की। और फिर अल्लाह जल्ले शानहु ने उनको एक बादशाह बनाया अपने जमाने का, और फिर उन्हीं की नस्ल में से हजरत सुलेमान अलैहिस्सलाम बादशाह बने हैं। और अल्लाह जल्ले शानहु ने उनको एक ऐसी हुकूमत अता फरमाई कि कयामत तक ऐसी हुकूमत किसी को नहीं मिलेगी। रब गफिर ली वहब ली मुल्क ला यंबगी लिअहद मिन बादी इन्नका अंतल वहाब। अल्लाह जल्ले शानहु से दुआ की हजरत सुलेमान अलैहिस्सलाम ने, ए अल्लाह रब गफिर ली वहब ली मुल्क ला यंबगी लिअहद मिन बादी, अल्लाह मेरी मगफिरत कर। देखो ये नबी है, लेकिन सबसे पहला जुमला दुनिया मांगने से पहले नबी का ये निकलता है, अल्लाह तू मेरी मगफिरत कर, अल्लाह तू मुझे माफ कर दे, अल्लाह तू मेरी बख्शिश फरमा। सवाल ये पैदा होता है कि अंबिया तो मासूम हैं, फिर नबी ये क्यों दुआ करता है? उलमा फरमाते हैं ये उम्मत को तालीम देने के लिए, ये उम्मत को तालीम देने के लिए और अपने दरजात को रफा करने के लिए, अपने दरजात को बढ़ाने के लिए जन्नत के अंदर नबी ये दुआ करते हैं, रब गफिर ली वहब ली मुल्कल ला यंबगी लिअहद मिन बादी, ए अल्लाह मुझे एक ऐसा मुल्क अता कर जो मेरे बाद किसी को ना मिले। और ऐसी अल्लाह ने हुकूमत दी हजरत सुलेमान अलैहिस्सलाम को दी। एक बड़ा काफिला है आपके साथ, जो तख्त है तख्त सुलेमानी, उस पर, उस तख्त पर बैठकर वो तख्त उड़ रहा है हवाओं के अंदर, आपके लिए, आपको एक जगह से दूसरे जगह जाने के लिए मशीन की जरूरत है, आपको तैयारे की जरूरत है, आपको प्लेन की जरूरत है, लेकिन अल्लाह जल्ले शानहु ने हजरत सुलेमान अलैहिस्सलातु व तस्लीम को एक ऐसा प्लेन दिया था जो चलता था सुलेमान के हुक्म से। क्यों? कि वो हवा जिसके जरिए आपका प्लेन चलता है, जिस पर आपके प्लेन का उड़ना मबनी है, उस हवा की ताकत अल्लाह जल्ले शानू ने हजरत सुलेमान को दे दी, उसकी हुकूमत दे दी। हजरत सुलेमान अलैहिस्सलाम जिस तरह चाहते थे उसको मोड़ देते थे, जिस तरफ ले जाना चाहे ले जा सकते थे। फिर अल्लाह जल्ले शानहु ने हजरत सुलेमान अलैहिस्सलाम को बड़ी हिकमत से नवाजा था, ये भी इंसाफ पसंद थे, इंसाफ करने वाले थे, अदल करने वाले थे, और फिर सबसे बड़े नबी थे। और उम्मत को इसमें यह सबक दिया गया कि इतना बड़ा बादशाह होने के बावजूद भी वो अल्लाह के सामने झुककर अपनी जिंदगी गुजारता है, ये सबक है। ऐसा मुल्क जो किसी को न मिलेगा कयामत तक, ऐसे मुल्क के बादशाह होने के बावजूद अल्लाह का मुती बंदा बनकर जिंदगी गुजारना, यह है सबसे बड़ी चीज। और मैंने किसी मौके पर कहा था, किसी मौके पर हजरत सुलेमान अलैहिस्सलातु व तस्लीम ने हक तआला जल्ले शानहु से ये दुआ ये अर्ज किया, ए अल्लाह तूने मुझे बड़ी हुकूमत दी है, मैं चाहता हूं तेरी मखलूक की दावत करो, کہا اے سلیمان تم ہماری مخلوق کی دعوت نہیں کر سکتے. کہا نہیں اللہ تو نے مجھے اتنی بڑی حکومت دی ہے میں کرنا چاہتا ہوں. کہا ٹھیک ہے وقت طے کر لو. وقت طے کیا گیا اور جنات کو حکم دیا سلیمان علیہ السلام نے بڑی بڑی دیگیں لا کر کھانا پکانے کا. ایک لمبی قطار لگی ہے دیگوں کی. جب کھانا تیار ہو گیا تو حق تعالی جل شانہ سے حضرت سلیمان نے عرض کیا اے اللہ کھانا تیار ہو چکا ہے, آپ اپنی مخلوق کو بھیجئے. دسترخوان بھی بچھا دیا, پلیٹیں بھی لگ گئی. حق تعالی جل شانہ سے فرمایا آپ اپنی مخلوق کو بھیج دیں. دریا کے اندر سے ایک مچھلی آئی اور تمام کے تمام کھانا صاف کر گئی اور اس نے یہ کہا اے سلیمان میرا خدا مجھے ایسے روزانہ تین لقمے دیتا ہے, میرا خدا مجھے ایسے روزانہ تین لقمے دیتا ہے, ابھی تو میرا پیٹ نہیں بھرا. اتنی بڑی حکومت ہونے کے باوجود بھی انسان مجبور محض ہے میرے عزیز. ہم مجبور ہیں, ہم کیا ہیں. حق تعالیٰ خود فرماتے ہیں خلق الانسان ضعیفا, ہم نے انسان کو کمزور پیدا کیا ہے. انسان ویک ہے, ہر اعتبار سے ویک ہے, ہر اعتبار سے, سوچنے کے اعتبار سے, دل کے اعتبار سے, اعضاء کے اعتبار سے طاقت ہماری کبھی نہیں رہتی. حق تعالیٰ فرماتے ہیں وَمِنْكُمْ مَنْ يُرَدُّ إِلَىٰ أَرْذَلِ الْعُمْرِ لِكَيْ لَا يَعْلَمَ بَعْدَ عِلْمٍ شَيْئًا. تم میں سے جب اڈھیڑ عمر کو ایک آدمی پہنچ جاتا ہے آہستہ آہستہ اس کے بدن کے اعضاء کی جو قوتیں ہیں وہ بھی بڑھا کے بڑھاپے کی طرف جاتی ہیں. کان سننا کم کر دیتا ہے, آنکھ دیکھنا کم کر دیتی ہے, زبان سے بولنا آہستہ ہو جاتا ہے, اس میں کمزوری آ جاتی ہے, ہاتھ سے پکڑنے میں کمزوری آ جاتی ہے, پاؤں سے چلنے میں کمزوری آ جاتی ہے. انسان مجبور ہے, انسان مجبور ہے اور انسان ویک ہے, انسان ضعیف ہے. حق تعالیٰ خود فرما دیں خلق الانسان ضعیفا, انسان کے اندر جتنے عیب ہیں حق تعالیٰ جل شانہ نے قرآن کریم میں اس کو بیان فرمایا ہے. کہیں یہ فرمایا وکان الانسان ان ظلوما جہولا, انسان ظالم ہے, ظالم بھی نہیں ظلوم. جو لوگ عربی سے واقف ہیں وہ یہاں جانتے ہیں ظلوم یہ اس میں مبالغہ کا صیغہ ہے, سب سے زیادہ ظالم, بہت بڑا ظالم اور بہت بڑا جاہل, نہ جاننے والا. آپ شاید یہ کہیں کہ بھائی ہم تو ایک ایسے وقت کے اندر ہیں کہ جس میں سائنس عروج پر ہے, علم عروج پر ہے. بھائی آج بھی بہت ساری چیزیں ایسی ہیں جس سے انسان جاہل ہے. جو چیزیں نئی ایجاد ہو رہی ہیں یہ اس بات کی دلالت ہے کہ اس سے پہلے انسان جاہل تھا, اس سے پہلے انسان ان چیزوں سے واقف نہیں تھا. اور جتنی نئی چیزیں آئیں گی اس کے بعد بھی انسان اپنی جہالت کو تسلیم کرتا جائے گا. اس بات کو یاد رکھو, علم کامل نہیں ہوا. کامل علم عالم جو ہیں سب سے زیادہ جاننے والی جو ذات ہے وہ اللہ کی ہے. میں نے کسی موقع پر کہا تھا آپ لوگوں کو کہ حضرت موسیٰ علیہ الصلوۃ والتسلیم جب بیٹھتے ہیں حضرت خضر کے ساتھ اور دریا میں سفر کرتے ہیں اس کشتی کے اندر, اور جب کشتی کے کنارے کشتی کے ایک کونے پر ایک چڑیا آتی ہے اور چڑیا آ کر سمندر کے اندر سے ایک یا دو قطرے پانی کے اٹھاتی ہے اور حضرت خضر دیکھتے ہیں, حضرت موسیٰ دیکھتے ہیں, اور چونکہ حضرت موسیٰ دیکھنے کے لیے گئے ہیں, حضرت موسیٰ علم حاصل کرنے کے لیے گئے ہیں, اور یہ علم حاصل کرنا اس لیے ان کو جانا پڑا کہ انہوں نے کہا تھا کہ میں سب سے زیادہ جاننے والا ہوں. کسی نے ان سے پوچھا من عالم, سب سے زیادہ جاننے والے کون ہیں, اور نبی اپنی قوم کا سب سے زیادہ جاننے والا ہوتا ہے. انہوں نے کہا عالم ہوں, میں سب سے زیادہ جاننے والا ہوں. اللہ کو یہ بات پسند نہیں آئی. اس موقع پر حضرت خضر علیہ السلام نے فرمایا کہ اے موسیٰ تیرا علم اور میرا علم اور کائنات کے اندر جتنی مخلوق ہے اس کا علم اللہ کے نزدیک اتنا بھی ہے اتنا بھی نہیں جتنا اس سمندر سے چڑیا نے پانی کو اٹھایا ہے. یہ ہے انسان کے علم کے بساط. کیا ہے ہمارے پاس علم ہے؟ ہم کس چیز پر غرور کرتے ہیں؟ کیا ہے میرا علم؟ کیا ہے آپ کا علم؟ اگر تمہیں کسی چیز کا علم ملا ہے، اگر تمہیں کسی چیز کا ہنر ملا ہے، تو اس ہنر کے اندر انبیاء علیہم الصلاۃ والتسلیم کی جو زندگیاں ہیں اس کے اندر غور کرو. اگر تم حداد ہو، تم لوہار ہو، تو تمہیں وہ تو نہیں ملا جیسا ہنر حضرت داؤد کو ملا تھا. تمہیں ایسی کوئی حکومت نہیں ملی جو سلیمان علیہ السلام کو ملی تھی. انہوں نے اس ملک کے اندر رہتے ہوئے بھی، بادشاہ ہوتے ہوئے بھی، اپنی زندگی کو اللہ کے سامنے جھکایا تھا، اپنی زندگی کو اللہ کے سامنے یوں سمجھیے کہ عاجزی کے ساتھ اور انکساری کے ساتھ جھکایا تھا. ہمیں بھی اسی طرح کرنا ہے. ہمارے پاس کیا ہے؟ کچھ نہیں ہے. ہم مجبور ہیں، ہم ضعیف ہیں. اپنی جو ضعیفی ہے اس کا اقرار کر لو، اپنی عاجزی کا اقرار کر لو. اسی لیے کوئی آدمی انشاءاللہ آئندہ اس کو بیان کریں گے. تعالیٰ جل شانہ ہمارے کہنے سننے کو قبول فرمائے، آج تک کی خطاؤں کو معاف فرمائے، جو کچھ کہا گیا سنا گیا تعالیٰ اس پر ہمیں عمل کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ تعالیٰ رب العالمین.